प्रोग्राम सदाए हक सुनने वाले तमाम सामाइन को निदा हक का सलाम कबूल हो। दोस्तों, ये बात तो आपको मालूम ही है कि इस प्रोग्राम में हम आपके उन सवालात को शामिल करते हैं जो मसीहियत से मुतालिक होते हैं। इस प्रोग्राम को पेश करने का हमारा मकसद सिर्फ ये है कि जनाबे मसीह और मसीहियत के मुतालिक आपके दिलो दिमाग में किसी भी तरह की गलत फहमी हो तो उसे दूर किया जाए, और इस गलत फहमी को दूर करने के लिए हमारे माहिर इल्मे इलाहियात मोहतरम जनाब खलील हबीब साहब हमारी मदद और रहनुमाई करते हैं, जो आज भी हमारे स्टूडियो में तशरीफ फरमा है आपके सवालों के जवाबात के साथ। तो आज के प्रोग्राम के लिए हम जनाब मोहतरम खलील हबीब साहब को खुशामदीद कहते हैं। तो चलिए सामईन, हम अपने प्रोग्राम का आगाज इस सवाल से करते हैं। ये सवाल हमसे पूछा है सरदार मोहम्मद खान ने क्वेटा से। वो पूछते हैं कि अदब और शायरी के बारे में मसीही नुक्ता नजर क्या है।
मोहतरमी, अदब और शायरी के बारे में कोई मसीही नुक्ता नजर नहीं है, क्योंकि अदब और शायरी मसीही मजहब का एक हिस्सा है। मुश्किल यह है कि जहां पे शायरी एक अलग चीज है कि जिस किताब को आप मानते हैं उसमें शायरी नाम की कोई चीज न हो और उसमें अदब नाम की कोई चीज न हो, तो फिर मजहब को यह हक पहुंचता है कि उसके बारे में कोई फतवा दे कि शायरी नाजायज है, अदब नाजायज है। लेकिन यहां तो कलामुल्लाह में शायरी भी है, यहां पे अदब भी है, यहां पर नसर भी हैं, यहां पे कहानियां भी हैं, और यहां पे दुनिया भर की वो तमाम असनाफ़े सुखन मौजूद हैं, अमसाल भी हैं, तमासील भी हैं, सब कुछ है। तो जाहिर है कि मसीही नुक्ता नजर अदब और शायरी के बारे में इसके अलावा और क्या हो सकता है कि ये भी परवरदिगार आलम की तारीफ करने का एक वसीला है। अल्लाह तबारक व तआला ने इंसान को जितनी सलाहियतें अता फरमाई हैं, उन तमाम सलाहियतों से इंसान काम लेते हुए परवरदिगार आलम की तारीफ और तमजीद करता है, उसकी तौसीफ के गुण गाता है। कभी वो नसर का सहारा लेता है, कभी शायरी का सहारा लेता है, कभी वो खुदा की शान में हम्द लिखता है, कभी वो कुछ और करता है, कभी वो अफसाने की सूरत में अपने और खुदा के ताल्लुकात को जाहिर करता है, कभी वो तारीख पर नुक्ता निगाह डालता है और ये देखता है कि कौन कौन से बादशाहों के जमाने में दीनी अकदार को तरक्की मिली और कौन कौन सी दीनी अकदार को पामाल किया गया, कौन खुदा के बताए हुए रास्ते पर चलता था और कौन नहीं चलता था। तो लिहाजा अदब हो, शायरी हो, तारीख हो, जुग्राफिया हो, साइंस हो, कोई भी मौजू हो, उसका मसीहियत से कोई मुखालिफत और मुखासमत का रिश्ता नहीं है। बल्कि मसीही अदब ने अदब को भी इस्तेमाल किया, शायरी को भी इस्तेमाल किया। अल्लाह तबारक व ताला ने ऐसे ऐसे अंबियाए कराम पैदा फरमाए जो कि शायरी फरमाते थे। हजरत दाऊद अलैहिस्सलाम के तमाम जब आप ज़बूर उठा के देखते हैं तो शायरी ही शायरी है। हजरत सुलेमान अलैहिस्सलाम ने जो अमसाल की किताब मुरत्तब फरमाई है, आप उसको देखें तो उसमें शायरी ही शायरी है। और बहुत सारे अंबियाए कराम हैं जिनका कलाम शायरी की सूरत में है। तो फिर मसीहियत किस तरह से शायरी के खिलाफ बोल सकती है? लेकिन एक बात जरूर जहन में रहे कि शायरी की भी मुख्तलिफ किस्में हैं। एक वो शायरी है जो उन हुदूद में रह के की जाती है कि जो मजहब ने मुतय्यन की है। क्या आप परवरदिगार आलम की तारीफ फरमा रहे हैं, आप मनाजिर फितरत के बारे में कह रहे हैं, आप इंसान और खुदा के रिश्ते पे नजर दौड़ा रहे हैं, आप तारीख आलम का मुतालिया कर रहे हैं, तो जाहिर है कि इस शायरी को तो बुरा नहीं कहा जा सकता। लेकिन अगर बदकिस्मती से उस शायरी के जरिए से आप जिनसी हैजानात को उभारें, तो जाहिर है कि वो सिर्फ इसलिए गलत नहीं है कि शायरी है, बल्कि इसलिए गलत है कि किसी के जिंसी हैजानात को उभारना गलत है। या यूं समझ लीजिए कि शायरी एक वसीला है जिसके जरिए से आप अपने ख्यालात का इजहार करते हैं। ये वो चाकू है जो आपके हाथ में है। अब आपकी अपनी मर्जी है कि आप इस चाकू से सब्जी काट लें या किसी का गला काट दें। इसमें बेचारे चाकू का कसूर नहीं है, اس میں آپ کے کام کہ آپ کیا کرتے ہیں. تو شاعری بذات خود نہ اچھی ہے نہ بری ہے, شاعری ایک صلاحیت ہے اور اس کے لیے آپ اس کا اظہار کیا کرتے ہیں. اگر آپ عشقیہ شعر و شاعری کرتے ہیں اور آپ جنسیات کی بات کرتے ہیں تو وہ شاعری غلط ہے, وہ ادب غلط ہے, وہ نثر غلط ہے. لیکن اگر اس سے ذات پروردگار کی تعریف کرتے ہیں تو چاہے وہ نثر کی صورت میں ہو, چاہے وہ نظم کی صورت میں ہو, چاہے وہ غزل ہو, چاہے وہ رجز میں ہو, چاہے کسی بحر میں ہو, جائز ہوگی, اس لیے کہ آپ نے کام اچھا کیا ہے. تو شاعری تو ایک وسیلہ ہے. تو ادب اور شاعری کے بارے میں مسیحی نقطہ نظر یہ ہے کہ کوئی بھی اظہار کا ذریعہ برا نہیں, بشرطے کہ جن خیالات کا آپ اظہار فرما رہے ہیں وہ اچھے ہوں. لیکن اگر آپ کے خیالات ہی برے ہیں, آپ چاہے نثر میں کہہ دیں چاہے شاعری میں کہہ دیں, غلطی ہوگا. اب آپ یوں دیکھ لیجئے کہ اگر آپ کسی کو سیدھی سادہ نثر میں سلیس قسم کی گالی دے دیں تو کیا وہ جائز ہو جائے گی صرف اس لیے کہ آپ نے شعر سنا کے اس آدمی کی بے عزتی نہیں کی؟ آپ شعر سنا کے بے عزتی کریں یا نثر سنا کے بے عزتی کریں تو بے عزتی تو بے عزتی ہی ہوتی ہے, غلط کام تو غلط کام ہی ہوتا ہے. ادب اور شاعری کا انسان کے جذبات کے ساتھ تعلق ہے. اس لیے آپ کو ایک بڑی عجیب و غریب بات دکھائی دے گی. آپ کو شاعر تقریباً دنیا کے ہر ایک کام سے تعلق رکھنے والے لوگ مل جائیں گے. آپ دیکھیں گے کہ صاحب وکیل ہیں اور شاعری کرتے ہیں اور ادیب بھی ہیں, جج ہیں شاعری کرتے ہیں اور ادیب بھی ہیں اور بہت قابل قسم کے ہیں. آپ یہ دیکھیں گے کچھ ایسے لوگ بھی ہیں جو کہ لسانیات کے ماہر ہیں, شاعری بھی کرتے ہیں اور ادب بھی بہت اچھا لکھتے ہیں. ایک ان پڑھ آدمی بھی شاعری کرتا ہے اور پڑھے لکھے آدمیوں سے بہت اچھی شاعری کرتا ہے. لیکن آپ کو شاید دو طبقے ایسے ہیں جن میں آپ کو قاعدے کا کوئی شاعر نہیں ملتا, ایک پولیس والے, ایک مذہبی پیشوا, جو ہمارے یہاں اس وقت موجود ہیں. کیونکہ ادب اور شاعری کا تعلق ہے آپ کے جذبات عالیہ سے, احساسات سے. جب آپ کا پیشہ بدقسمتی سے ایسا ہو جائے جس میں آپ دوسرے کے احساسات اور جذبات کا خیال نہ رکھیں اور اپنی ہی منمانی ٹھونسیں تو آپ کیا ادب تخلیق کریں گے, کیا شاعری وہاں پہ جنم لے گی؟ شاعری تو اس ماحول میں جنم لیتی ہے کہ جب آپ کا عالم یہ ہو کہ خنجر چلے کسی پہ, تڑپتے ہیں ہم امیر, سارے جہاں کا درد ہمارے جگر میں ہے. لیکن جب آپ خود ہی خنجر لے کے دوسروں پہ چلانا شروع کر دیں گے تو آپ شاعری کر سکتے ہیں؟ ناممکن. آپ ادب تخلیق کر سکتے ہیں؟ ناممکن. یہ ہمیشہ مظلوموں نے ادب تخلیق کیا ہے, ظالموں نے نہیں. ظالموں کی فرمائش پہ شعر و شاعری ضرور ہوئی ہے اور بیچارے مظلوم شاعروں نے شاعری کی اپنی جان بچانے کے لیے, لیکن ہمیشہ مظلوم شعر کہتا ہے, ظالم نہیں کہتا. مظلوم ادب کو تخلیق کرتا ہے, ظالم نہیں کرتا, کیونکہ ظالم کے اندر اس قسم کے جذبات عالیہ ہوتے ہی نہیں ہیں. اس کے لیے مظلوم, مجبور, مقہور, معاشرے کا ٹھکرایا ہوا ہونا لازمی ہے. اس لیے آپ یہ دیکھتے ہیں کہ جو بڑے عرفا و اعلی مقام پر بیٹھے ہوئے ہوتے ہیں اور جن کا حکم دنیا مانتی ہے اور تھر تھراتی ہے, ان کی شاعری آپ سنائیے, آپ کو یہ تو ملتا ہے کہ حضرت موسیٰ علیہ السلام نے شاعری کی کیونکہ وہ مقہور تھے, ان پہ قتل کا الزام تک لگا دیا گیا تھا. لیکن کیا آپ نے کبھی فرعون کی شاعری بھی سنی ہے؟ فرعون شاعر نہیں ہو سکتا, موسیٰ شاعر ہو سکتا ہے. پونتیوس پلاتوس اور ہیرودیس شاعر نہیں ہو سکتے, سردار کاہن شاعر نہیں ہو سکتا, لیکن مسیح شاعر ہو سکتے ہیں. اس لیے کہ شاعری وہی کرتا ہے جس کے دل پہ گزرتی ہے, جو جانتا ہے کہ انسانیت کا درد کیا ہوتا ہے. جسے انسانیت کے درد کا احساس ہی نہیں ہے, اس کا تجربہ ہی نہیں ہے, جو کبھی اس دور ابتلاء سے گزرا ہی نہیں, جس نے کبھی اپنی ضمیر کی اور اپنی ذات کی صلیب اٹھائی نہیں ہے, وہ شاعری کہاں سے کرے گا اور کہاں سے ادب تخلیق کرے گا؟ اس لیے مسیحی نقطہ نظر یہی ہے کہ بہت اچھا ہے, لیکن پہلے آپ وہ سرا صلیب تو اٹھائیں, پھر اس کے بعد وہ شاعری بھی آ جائے گی کہ جو صلیب کو وہ مقام دے گی کہ دنیا بھی اسے چومنے کے لیے تیار ہو جائے گی.
سامعین, ہمیں آپ کی رائے کا انتظار رہے گا. اگر آپ ہم سے بذریعہ ایس ایم ایس رابطہ کرنا چاہتے ہیں تو ہمارا نمبر ہے 031-02-04-03-06. نمبر ایک مرتبہ پھر سے دہرائے دیتی ہوں, 031-02-04-03-06. 1-800-040-3006। इस नंबर पर आप हमें अपना SMS भेज सकते हैं। अगर आपको अंजील शरीफ का मुफ्त नुस्खा हासिल करना है तो अपना मुकम्मल पता भी हमें SMS कर दें। हम आपको बजरिया डाक मुफ्त नुस्खा भेज देंगे। इसके अलावा आप हमारी वेबसाइट पर जाकर किसी भी वक्त हमारे सारे प्रोग्राम सुन सकते हैं। हमारी वेबसाइट का पता है www.sadaehaq.com। एक मरतबा फिर से बता देती हूँ, हमारी वेबसाइट का पता है www.sadaehaq.com। अब अपनी मेजबान निदा हक को इजाजत दीजिए। इंशाल्लाह अगली दफा एक नए सवाल और उसके जवाब के साथ आपकी खिदमत में हाजिर होंगे। खुदा हाफिज़।